أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن الى قیام یوم الدین اما بعد فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق بسم اللہ الرحمن الرحیم حسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون صلوات دیجئے محمد علی محمد پر آپ سے درخواست کروں گا مرحوم ڈاکٹر محمد حسین شہید علامہ حسن ترابی دیگر تمام ملت کے شہداء اور یاد رکھیے صبح 6 ستمبر ہے میں نے مجھے یاد ہے 65 میں کیا ہوا تھا اور جو میرے سنوں سال کے ہیں مجھ سے زیادہ کے انہیں بھی یاد ہوگا کہ کیا ہوا تھا تو یاد رکھیے ان شہداء کا ہم پر قرض ہے جنہوں نے سرحدوں کی حفاظت میں اپنی جانیں دی ہیں اور آج تک جانیں دے رہے ہیں ان کا ہم پر قرض ہے ان تمام شہداء کو چاہے وہ 6 ستمبر کے ہوں یا وہ آج تک دہشت گردی کا مقابلہ کرتے ہوئے جامع شہادت نوش کر رہے ہیں فوج کے جوان ہوں رینجرز کے جوان ہوں پولیس کے جوان ہوں اپنے غموں کو مت دیکھو اپنے دکھوں کو مت دیکھو سب کو یاد کرو اور ان سب شہداء کو یاد کرتے ہوئے ان کی بلندی درجات کے لیے ایک سورہ فاتحہ مزید پڑھ کر بخش دیجیے گا بسم اللہ الرحمن الرحیم اور عزیزو دو مریض ہیں بلکہ میں 3 مریض کہوں گا آپ کو ایک دو کے تو مجھے نام دیے گئے مولانا سجاد رضا دہلوی صاحب سخت علیل ہیں اور ایک ناصر حسین جعفری آئی سی یو میں ہے میرا خیال یہ بچہ ہے کوئی جو آئی سی یو میں ہے ان کے لیے خاص طور پہ دعا کریں اور ہماری قوم کی جانتے ہیں محترم اور بین الاقوامی شہرت یافتہ ایک عظیم ہستی حجت الاسلام علامہ طالب جوہری صاحب دامہ ذلہ العالی ہاسپٹلائزڈ ہیں مریض ہیں دعا کریں بے حق بیمار کربلا پروردگار عالم ان سب کو صحت کاملہ عاجل عطا فرمائے ٹھیک ہے ان تمام مریضوں کی شفا یابی کے لیے آپ سے درخواست کروں گا بلند آواز سے ایک صلوات عنایت فرما دیجیے گا یہ دعا میں نے اس لیے پہلے کرا دی کہ مصائب کے بعد کیفیت ایسی نہیں ہوتی کہ دعا طویل کرائی جائے تو یہ جو دعا ہوئی تھی میں نے کہہ دیا تو مجھے بتا دیجیے اور اپنے تمام مریضوں کو آپ شامل رکھیے میں سب کے لیے دعا کی ہے کہ جہاں بھی کسی کا کوئی مریض ہے پروردگار ان کو صحت دے خاص طور پہ وہ لوگ جو اپنے والدین کی دعا کے لیے کہتے ہیں پروردگار خود انہیں بھی طول عمر عطا فرمائے کبھی یاد رکھنا مومنوں یاد رکھنا یہ جملہ زبان پہ نہ لانا کبھی کہ دعا کریں مشکل آسان ہو جائے اور خدا کے بندو ایسا نہ کہا کرو ماں یا باپ ضعیف ہو گئے بیمار پڑے تو مشکل کا ہے کہ آسان نہیں ہمیشہ اللہ نے ان کی عمر جتنی رکھی ہے اتنی ہے تم یہی دعا کرتے رہو کہ پروردگار صحت دے تمہیں نہیں پتا یہ بوڑھے ماں باپ رحمت کا سایہ ہوتے ہیں یہ بوڑھی آنکھیں جو دروازے پہ بیٹھی رہتی ہیں نا خدا کی قسم ان کی دعاؤں میں آنکھوں میں وہ تاثیر ہے جو کسی جگہ بھی نہیں ہے یہ بوڑھی آنکھیں سوائے دعاؤں کے کچھ بھی نہیں جو راستہ دیکھتی رہتی ہیں تمہارا جن کے ماں باپ سلامت ہیں کوئی کوتاہی رہ گئی تو اس کوتاہی کو ختم کرو اور ان کی خدمت کرو اور یہ سوچ کے خدمت کرو معبود سلامت رکھ جب تک یہ سلامت ہے نا ایک سپر ہے تمہارے لیے ڈھال ہوتے ہیں یہ بوڑھے ماں باپ ڈھال ہیں ان کی دعائیں خبردار جیسے نصیحت کر سکتا ہوں ویسے کر رہا ہوں سمجھنے والوں کے لیے اولو الالباب کے لیے صاحبان فہم کے لیے جس کو نہیں سمجھنا وہ کچھ بھی نہیں سمجھے گا صلوات دیجیے محمد علی محمد پر ہاں بس ایک بات یاد رکھنا عزاداروں مولائیوں ایک بات یاد رکھنا میری ہمیشہ ایک بات یاد رکھنا ماں باپ ہیں کون کیا ہے ماں باپ کا مقام یہ تمہیں بتا رہا ہوں پھر آگے تمہاری جو مرضی کر لینا ماں باپ کا حق وہ حق ہے نماز غلط ہو جائے بخشنے کا چانس ہے روزے کا چانس ہے ہر گناہ کے بخشے جانے کا چانس ہے ماں باپ کا اگر کسی نے حق ادا نہیں کیا نا ماں باپ کے ساتھ توہین آمیز سلوک رکھا ایک بات یاد رکھنا اللہ معاف کرنے والا ہے رسول معاف کرنے والا ہے معصوم بھی معاف کرنے والا ہے لیکن جو اپنے ماں باپ کے ناراض کرے گا نا याद रखो ना, अल्लाह उसको माफ़ करेगा ना रसूल माफ़ करेगा। भूल जाओ, साल में एक बार नहीं बारह बार जाओ करबला, क्योंकि हुसैन जानता है जो अपने माँ बाप का नहीं मेरा कहाँ से होगा, जो अपने माँ बाप का नहीं हुआ वो मेरा कहाँ से होगा। मैयार यही है करबला का, वहां देखा है ना माओ की कैसी इताअत की है मासूम बच्चों ने, गहवारे के बच्चों ने माओ की इताअत की है। समझ में आ गई कि मैं तो फर्ज है बेटा अपने बच्चों को ये नसीहत करना कि हमेशा खबरदार कोई कोताही रह गई उसको दूर कर दो, माँ बाप की खिदमत क्या करो, ये सिवाय दुआ के कुछ भी नहीं देते अजीजों, कुछ नहीं देते। इनके पास अपनी औलाद के लिए दुआ के सिवा कुछ होता है? कुछ नहीं होता। चलिए मज़मून को आगे बढ़ाए, बात हो गई। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। क्या तुमने ये गुमान कर लिया कि बस मोमिन कहोगे अपने आप को यूं चले जाओगे सीधे शॉर्टकट हैं जन्नत में गए, यहां से निकले जन्नत में चले गए, ऐसा है? और तुम्हें आजमाइश में नहीं डाला जाएगा? अभी मैंने क्या कहा, खुद माँ बाप एक आजमाइश, बूढ़ा बाप बूढ़ी माँ आजमाइश, औलाद आजमाइश, तुम्हारी औलादें तुम्हारे लिए फितना है फितना। वहां फितने के लिए आजमाइश का तर्जुमा किया गया है, इसमें भी आजमाइश है। और पैगंबर खतीम मर्तबा सल्लल्लाहु अलैहि वसल्लम सलावत भेजिए, खुतबा दे रहे हैं मिंबर पे, मिंबर रसूल पे, और बच्चे घुटनियों चलते चलते आ गए। जानते हुजूर ने खुतबा छोड़ दिया, उतर गए नीचे, उतारने के बाद दोनों बच्चों को उठा के एक को इस जाद में बिठाया, एक को इस जाद में बिठाया, प्यार कर रहे हैं, फिर खुतबा शुरू किया, फिर आयत की तिलावत की कि तुम्हारा माल और औलाद तुम्हारे लिए लफ्ज है फितने का, लेकिन सब जानते हैं कि वहां फितने का माना क्या है, आजमाइश, कि तुम्हारी माल और औलाद में तुम्हारे लिए अल्लाह ने आजमाइश रखी है। यानी हमें बताया कयामत तक के लिए कि बेशक मोहब्बत करना लेकिन ये आजमाइश है, अगर अल्लाह की राह में दीन की राह में कुर्बानी का मौका आ जाए तो ये भी देख लेना कि सबसे बड़ी कुर्बानी, अब कल जहां मजमून छोड़ा था उससे मुत्तसिल कर रहा हूं, जितना बड़ा मनसब देता है परवरदिगार उतनी ही बड़ी कुर्बानी भी लेता है। तब क्योंकि पैगंबर खत्मी मर्तबत को रहमतुल आलमीन बनाया, मकसूद कायनात बनाया, तब किसी नबी ने वो कुर्बानियां नहीं दी जो हमारे नबी ने कुर्बानियां दी, है ना? ऐसे ही है ना भाई, हमारे बिरादरान की हम यही रिवायत है, और मेरी मजलिस तो सब सुनते हैं इसीलिए सुनते हैं भाई कि मैं सबके लिए बातें करता हूँ। अल्लाह के बंदो दरवाजे बंद ना करो, पता नहीं कितने हुर इंतजार कर रहे हैं, दरवाजे बंद कर दोगे तो कहाँ से आएंगे, समझ गए ना? दरवाजा बंद करना किसे कहते हैं, खुले रखो दरवाजे। ये लोगों की अपनी मस्जिद होती है जिसपे ताला लगाते हैं। हुसैन का दर ना मेरा है ना तुम्हारा है, हुसैन ने इन दरवाजों को खुला रखा है कि पैगाम पहुंचाते रहो, मेरा पैगाम देते रहो, जहां भी हुर होगा निकल के आ जाएगा। समझ में आ रही है बात हमारी? ऐसे ही है ना, तो सुनिए, सबका एक ही अकीदा है और एक रिवायत सबके पास है। मुमकिन है कि हमारे यहाँ कम पढ़ी जाती है, हमारे बिरादरान के तो बहुत ही पढ़ी जाती है कि सारे अंबिया की मुसीबतें एक तरफ, 1,24,000 अंबिया की मुसीबतें सब मिला लो, पैगंबर की मुसीबत यानी हुजूर फरमाने के मेरे मसाइब इन सबसे ज्यादा दुरुस्त है, सादिक है रसूल, आपने फरमाया हमने मान लिया, लेकिन कोई सवाल कर सकता है जैसे इम्तिहानात से अय्यूब गुजरे आपका रसूल तो नहीं गुजरा, जैसे इम्तिहानात से मूसा गुजरे ईसा गुजरे, जाहिरी तौर पर तो सलीब दी गई ना, हमारा अकीदा है कि अल्लाह ने आसमान पर उठा लिया, ये तो हम हैं जो जानते हैं कि नबी का मनसब क्या होता है, मसलूब नहीं हुए जनाबे ईसा, अल्लाह ने उठा लिया, ऐसे ही है ना। लेकिन दुनिया तो ये कहेगी ना क्या भाई ऐसा ऐसा हुआ, इतनी मुसीबतें इतनी मुसीबतें, आरे से चीर दिया गया। मुमकिन अभी तफसील से जिक्र करूं इस आरे से चीरे जाने वाले नबी का, अभी जिक्र कर दूंगा, किसी का सर तन से जुदा कर दिया गया जनाबे याहिया की तरह, इतने सारे हुए भाई ये सब रसूल के साथ कहाँ हुए, लेकिन किसी की हिम्मत नहीं दूसरा सवाल कर सकेगा, मुसलमान सवाल नहीं करेगा। मैं मुसलमान से भी कहता हूँ सवाल करना, हमसे पूछ, तेरे पास जवाब नहीं हम जवाब देंगे, भाई सवाल तो करेगा, सवाल को कैसे रोक सकते हो जहन में आने से, अगर सवालों को रोकोगे कुंद जहन हो जाएगा, दहशतगर्द बन जाएगा, क्योंकि तुमने पाबंदी लगा दी, पूछो मत जो कह दिया सबक दिया। भाई मुझे जवाब नहीं आता होगा, कोई बात नहीं, मैं तो तालिबे इल्म हूं, बड़े आलिम जवाब देगा, उससे बड़ा देगा, उससे बड़ा देगा, घबराने की कौन सी बात है। लिहाजा हमारे यहाँ सवाल में कोई पाबंदी है नहीं है, इसीलिए आगे बढ़ते चले जा रहे हैं क्योंकि पाबंदी नहीं है सवाल करने पे। और वहां कहा जाता है पहले मतलब बोलना मत, चुप चलते रहो, जो कह दिया खबरदार गुनाह हो जाएगा, बोलना मत। तो हम कहते हैं सवाल करो ना, हम जवाब देंगे, ऐसा जवाब देंगे शाफी, बिल्कुल शाफी जवाब, यही है ना सवाल कि भाई इतने सारे अंबिया 1,24,000 उन सब की मुसीबतें एक तरफ, मेरी मुसीबत एक तरफ, साबित कीजिए, ये तो साबित करो, ये बताइए सब अंबिया पे ईमान लाना है नहीं लाना, लाना है ना, नाम याद हो या ना हो, नाम तो है 40-50 के, 60 के होंगे ढूंढ ढांड के निकाल लोगे, 70, 1,24,000 अंबिया के नाम है कहीं, 1,00,000 छोड़ो 200 के नहीं है, निकाल लाओ। लेकिन ईमान रखना है कि नहीं रखना, रखना है ना, सब 1,24,000 अंबिया पे कलमा किसका पढ़ते हो, सबका कलमा नहीं पढ़ना, ईमान रखना है। कलमा पढ़ने का मतलब क्या है, सीधा सीधा ले लीजिए, आज ऐसे अभी आपके सामने रख देते हैं, अशहदु अन ला इलाहा इल्लल्लाह वहदहु ला शरीक ला, कल भाई शहादत पढ़ रहे हैं जो सबके यहाँ मुश्तरक है, वाशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुह, गवाही देता हूँ ऐ माबूद कोई अल्लाह नहीं सिवाय तेरे, ऐ माबूद मैं गवाही देता हूँ मोहम्मद अल्लाह के बंदे और उसके हैं या थे, नहीं भाई थे, नहीं भाई थे, पर कुछ लोग तो यही कहते हैं थे, कितनी सादा सी बात है, अल्लाह के बंदे कलमा देख ले, अजान देख ले, जब तू कह रहा है अजान में, चलिए कलमा छोड़िए, अजान में गवाही दे रहा है अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुह, तो तर्जुमा तो कर जरा, अपने ही लोगों को तर्जुमा तो बता दे खुतबे में, कल जुमा कल तर्जुमा तो बता दे जुमे के खुतबे में कि इसका तर्जुमा क्या है, गवाही देता हूं कि मोहम्मद अल्लाह के बंदे हैं और रसूल हैं, तो खुद कह रहा है हैं, हैं का मतलब क्या कि हर जमाने में थे, हर जमाने में हैं और हर जमाने में रहेंगे, जब तक ला इलाहा इल्लल्लाह है तब तक मोहम्मद रसूलुल्लाह है। दो और दो चार की बात कर रहा हूं, आपको किसी पेचीदा हिसाब किताब में नहीं लेके जा रहा है ना, जब तक अल्लाह है, जब तक मोहम्मद रसूल है, तो जब है था नहीं, पहले अंबिया थे, क्या थे, और जो भी हैं भी तो अल्लाह ने उन्हें उठा लिया, और आएंगे क्यों आएंगे, तीन या चार अफराद का नाम है, पांच रख लीजिए कोई बात नहीं, जनाब इदरीस हैं, जनाब ईसा अलैहिस्सलाम हैं, जनाब खिज्र अलैहिस्सलाम हैं, मुमकिन है जनाब ज़ुल्क़र्नैन का भी नाम हो, मैं नहीं कह सकता, बेटा क्या मसला है ये, रखो बेटा अपने पास, ये तरीका नहीं होता, या पहले दे या बाद में दे, डिस्टर्ब हो जाती है सारी मजलिस, कम से कम यहाँ के मजमे को ऐसा नहीं होना चाहिए, अहले ज़बान का मजमा है, इल्म अदब का मजमा है, मजलिस के आदाब पेश नज़र रखिए, या पहले दीजिए या बाद में दीजिए, सलवात दीजिए मोहम्मद आले मोहम्मद पर, ठीक है जनाब। देखिए अब डिस्टर्ब हो जाता है ना आदमी, भूल जाता है, ऐसे थोड़ी होता है कि बच्चे को भेज दिया, बच्चों को भेज दिया, वो किसी का नाम भी नहीं होगा उसको, बच्चों को भेज दिया, ले जा बच्चे, जा भाई तू फंस, सलवात भेजिए एक बार और मोहम्मद वाले मोहम्मद, चलिए अब बात को आगे बढ़ाएं, क्या बात हो रही है, अल्लाह का रसूल है, जब तक अल्लाह है कब तक अल्लाह है किसी को मालूम है, अभी कल ही तो मैंने बताया या परसों बताया कहां तक है अल्लाह, तो वही तक रसूल है ना, बाकी नबी थे और जो अभी हैं भी उठा लिया गया, लाए जाएंगे बाद में, ऐसे ही है ना, वो जनाब इदरीस हो, जनाब ईसा हो, या कहीं जनाब उज़ैर का नाम है और कहीं जनाब खज़र का नाम है, कहीं जनाब ज़ुल्क़र्नैन का, अरे भाई पांच होंगे छह होंगे दस, मैं इसमें बहस ही नहीं कर रहा, जितने भी हैं नहीं है ना, आएंगे और आने के बाद भी कलमा किसका पढ़ेंगे, कलमा किसका पढ़ेंगे, मोहम्मदुर रसूलुल्लाह, मोहम्मदुर रसूलुल्लाह, मोहम्मदुर रसूलुल्लाह है ना, तो जब है था नहीं, तो जब हर जमाने में है, तो जब उसकी मुसीबतें खाली ना देखो, यही तो वो बता रहा है कि मुझ पर सबसे ज्यादा मुसीबतें हैं, तमाम अंबिया की एक तरफ मेरी एक तरफ, तो बस समझ लो अली पर जो मसाइब पढ़ेंगे रसूल
समझ में आ गया या?
मेरे बच्चे ने बड़े शौक से नारा लगाया मगर जवाब वैसा नहीं आया। जीते रहो बेटा
यार। अभी मैं आपसे नारा लगवाता हूँ, इत्मीनान रखिए। हालांकि मुझे नारों का कोई शौक नहीं है, बेफिक्र रहिए, लेकिन मुझे मालूम है कि आप कहाँ नारे लगाते हैं। मुझे मालूम
अल्लाह अकबर
या रसूल अल्लाह
या।
चलिए अब उल्टा कर लीजिए, बरक्स, यानी इसको जो मसला मैंने पेश किया बरक्स कर लीजिए। हमारे बिरादरान हो या हम हो, एक सिफत सब जगह बयान की जाती है। अभी मैंने कहा मुसीबतों का बार, अब कमालात ले लीजिए। कहते हैं 1,24,000 अंबिया में जितने कमालात हैं, जितनी सिफात हैं, अल्लाह ने सब के सब अपने हबीब में जमा कर दी। ऐसे कहते हैं ना, ऐसे कहते हैं। ये नाचीज ऐसा नहीं कहता, और जो कह रहा है वही सही है। किसी से पूछ लेना, किसी बड़े आदमी से पूछ लेना, सवाल करके पूछ लेना कि ये मौलाना हसन जफर तालिबे इल्म आया था, ये पढ़ के गया है, सही है या गलत है। मैं बता रहा हूं आपको, यही कहा जाता है ना कि तमाम अंबिया की सिफात 1, 2, 3, 4 किसी में एक थी, किसी में दो, किसी में तीन, किसी में 10, ऐसे ही है ना। तिलका रुसुल फज़ल्ला बाज़ुहुम अला बाज़, सब एक दर्जे पे नहीं थे, बल्कि बाज़ को बाज़ पर फजीलत थी। ऐसे ही है ना, 1,24,000 अगर एवरेज 2-3 सिफात का भी रख लो तो कितने लाख सिफात बनी। क्या ये रसूल में है? नहीं, ऐसा नहीं है, बल्कि ये उसूल याद रखना, 1,24,000 अंबिया की सिफात रसूल में जमा नहीं हुई, बल्कि रसूल की सिफात कमालात में से कुछ तकसीम किए गए तो 1,24,000 को मिली।
हुसैन
सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। बात हो गई बाजे,
तकसीम हुई है क्यों? कहेंगे आपने जोश अकीदत में कह दिया। हमारा अकीदा जो है ना, ऐसा भी हमें अंधा ना समझो, हम अकल के अंधे नहीं हैं। हमारी अकल भी सालिम है, हमारा कल्ब भी सालिम है। बेशक हम अपने अकीदे में जुनून रखते हैं, इश्क में डूबे हुए हैं, लेकिन कब डूबे हुए हैं? जब अक्ल की हर कसौटी पे परख लिया, अक्ल की हर कसौटी पे परख लिया। ये जुमला याद रखिएगा, जिंदगी रही आज ना सही कल तशरी कर दूं भूल जाऊं, याद दिला दीजिएगा कि आपने जुमला कहा था कि अक्ल की हर कसौटी में परखा है, जब यहाँ तक पहुँचे हैं। बहुत कुछ जहन में आ गया इस एक जुमले से मेरे, लेकिन चलिए रखते हैं महफूज मेमोरी में। मैं नहीं तो आप तो रखेंगे ना, मुझे याद दिला देंगे, मैं बता दूंगा आपको। आइए, क्या कहा मैंने कि रसूल की सिफात में से कुछ कुछ तकसीम हुई तो तमाम अंबिया को मिली, यही कहा मैंने। तो पहले बताओ, पहले आदम की खिलकत हुई है या नूर मोहम्मद की? पहले नूह खल्क हुए या पहले मोहम्मद? पहले इब्राहिम खल्क हुए या मोहम्मद? पहले इस्माइल खल्क हुए या मोहम्मद? पहले मूसा खल्क हुए या मोहम्मद? पहले हारून
समझ में आ गया। मकसूद कायनात अब चार चार जगह आश्रय पढ़ रहा हूँ, जहन मेरा एक जगह रुका है, मैं डर रहा हूँ कैसा ना हो, यहाँ पढ़ चुका हूँ, बाद में पूछ लूँगा कुछ लोगों से, फिर कल पढ़ दूंगा जिंदगी रही तो। हाँ, ये डर होता है ना, अब तीन चार मजे से पढ़ो, कहेंगे लो भाई कल भी यही पढ़ गए, कहते आज फिर यही पढ़ दिया, भूल जाता है आदमी। बड़ी एहतियात करनी पड़ती है, इस जगह पे आके एक बात याद आई, लेकिन मैं अभी ज़रा सा कन्फ्यूज हूँ, लेकिन मेरे पास बहुत बातें हैं आपसे करने के लिए, परेशान क्यों हो रहे हैं आप? तो मैंने क्या बताया कि वो है मकसूद कायनात और अल्लाह है खालिक कायनात, है ना। मेराज में यही तो सौदा हुआ, और क्या हुआ? मेज़बान है खालिक कायनात, मेहमान है मकसूद कायनात, ऐसे ही है ना। अभी तक आप कह रहे होंगे क्या हुआ, ये सब इधर ही पढ़े जा रहे हैं, इधर ही पढ़े जा रहे हैं, हमारी मंजिल तक हमें नहीं पहुंचा रहे। अरे वहीं तक पहुंचाने के लिए तो मैंने इतना बड़ा मुकद्दमा बांधा, समझ गए रसूल को, समझ गए कि तमाम अंबिया को रसूल की कुछ सिफात मिली है, तो 124,000 अंबिया को कमालात मिले, वही रसूल खदीर हम में खड़ा होकर फरमा रहा है, किसी बहस की जरूरत नहीं, किसी मुनाजरे की जरूरत नहीं, बस इतना बता दो मन तुम मौला, इसी पर रुको, बस इतना बता दो कि रसूल किस किस का मौला है। बस इतना बता दो है? आपने मनकुन तो मौला का तर्जुमा आज तक ये सुना है ना, जिस जिस का मैं मौला, मैंने किस कर दिया, किस किस का मैं मौला? क्यों? ये मन याद रखना, जो साहिबान इल्म बैठे हैं थोड़ा सा भी अरबी से वाकफियत रखते हैं, वो जानते हैं कि मन सवाल के लिए भी आता है, सवाल के लिए भी, सवालिया जो मतलब मैं बता दूँ आपको, अल्लाह सबको महफूज रखे। वो मजलिस में थोड़ा सा भी कब्र का जिक्र कर दो लोग डर जाते हैं, और ये मौलवी फिर डराने के लिए आ गया, लेकिन क्या करें भाई, जाना वहीं जाना भैया, चाहो या ना चाहो, कि एक ही हकीकत है जिसको इंसान मानते ही नहीं, और वह है मौत। जाना तो है भाई, आप डरो ना डरो, डरने वाले भी चले गए ना डरने वाले भी चले गए, है ना। फर्क इतना था, कुछ डर के गया, डर के चला गया, और जब बहादुरी से गया वो जिंदा रहा, ऐसे ही है ना। तो आइए वहाँ आपको ले चले, तलकीन पढ़ाते नहीं पढ़ाते, वो भाई ये ना छोड़ देना, वो एक जगह में गया तो जनाब बेटा भी भर गया, कैसी तलखीन, काय की तलखीन, मौला का चाहने वाला था, मौला के पास गया थोड़ी देर। अब हम जैसे आदमी से तो बर्दाश्त नहीं होता, सीधी बात है भाई, आपसे बर्दाश्त हो जाता होगा, हम खामोश तो उस वक्त तो खड़े रहे, जैसे ही ऐलान हुआ स्वयं के मजलिस होगी, मैंने कहा क्यों होगी भाई, जहाँ तवा चला गया, अब मजलिस कैसी, कुरान खानी कैसी, जब तलखीन नहीं है तो फिर नमाज भी नहीं है, चला गया ना मौला के पास, अब सबका सन्नाटा, सबके चेहरे उड़ गए, मैंने कहा खुदा का खौफ करो, फिर कुछ भी नहीं ना, फिर वही बन जाओ उन जैसे, कभी मर गए खत्म हो गई बात, हमारे यहाँ नहीं है, मरने के बाद भी आइम्मा ताहिरीन से रिश्ता जुड़ा रहता है, इधर कब्र में गया उधर एक आदमी बैठा, इस यकीन के साथ याद दिला रहा है कि बेशक मर गया मगर जब अली का नाम लूंगा तो सुनेगा, है ना। वो हमारे यहाँ बड़े बड़े बुकरात सुकरात जुगादरी पैदा हो गए, घर में बैठ के मैंने कहा ना अकीदा बनाया करते, नहीं नहीं तलखीन की जरूरत नहीं, मौला का चाहने वाला खुदा के बंदो क्या कहते हो तलखीन में, यही मन आ गया, मन रब्बो। आने वाले सवाल करेंगे, और सुन लो, तमाम मासूमीन ने कैद लगाई है, जो कब्र के सवाल जवाब का मुनकिर होगा ना वो हम में से नहीं है, समझ गए, जिम्मेदारी से कह रहा हूँ, यहाँ बैठा हूँ, कल किताबें ला के रख दूंगा तुम्हारे सामने, ज्यादा कोई बुकरात बनने की कोशिश करेगा। छठे इमाम ने दो चीजों के बारे में बताया, एक कब्र के सवाल जवाब के मुनकिर ना होना, एक हमारी शिफात के मुनकिर ना होना। अब खुश हो गए अली के शियो, अब खुश हो गए, चेहरों पर रौनक आ गई ना, यही है कभी ना अल्लाह की इताअत का इनकार करना, ना हमारी शिफात के मुनकर होना, हम करेंगे शिफात ही तुम्हें नाम रखना, लेकिन खबरदार जरूरियात के दीन के मुनकर ना हो जाना, जरूरियात के दीन का इनकार ना कर बैठना हमारी मोहब्बत में, हम अल्लाह तक पहुंचाने के लिए आए हैं, अल्लाह से दूर भगाने के लिए। आप फैसला करके बता दीजिए, अभी एक मिनट में बता दीजिए मुझे, कलमे ताहरीन के आने का मकसद अल्लाह से मिलाना है, अल्लाह तक पहुंचाना है, या अल्लाह से दूर भगाना है, क्या है मकसद? علی سے لے کے پہلے سے لے کے آخر تک کا ایک ہی مقصد ہے کہ تمہارا رشتہ جوڑ دے اس خالق حقیقی کے ساتھ. جبھی تو مولا کو مولا مانتا ہوں کہ کائنات میں ایسا حادی کسی کے پاس ہے ہی نہیں, ہے نا, جیسا ہمارے پاس ہے. تو قبر میں کیا سوال ہے؟ من ربک, من نبیک. تیسرا سوال من, تو من کے معنی پتہ چل گئے نا, کون ہے تیرا رب, کون ہے تیرا رسول, کون ہے. تو میں یہی تو غدیر خم میں کر رہا ہوں کہ اگر برا لگ رہا ہے میرے ساتھیوں کو کہ کیا ترجمہ کرتے ہیں آپ جس جس کا میں بولا, چلو میں کس کر دیتا ہوں, کس کس کا مولا, مجھے کیا پریشانی, مجھے تو دونوں میں کوئی پریشانی نہیں. کیا فرمایا؟ پہلے حصے میں رہو, آگے نہ جاؤ. من کن تو مولا, جس جس کا میں مولا, برا لگا میں نے کہہ دیا نہیں. رسول سوال کر رہا ہے, بتاؤ بتاؤ, جو سامنے کھڑے 124,000 ان سے سوال کر رہا ہے, من کن تو مولا, بتاؤ میں کس کس کا مولا. آ گیا نتیجہ, آ گیا. یا علی مدد. اب سمجھ میں آ گیا, کسی بحث میں پڑھنے کی ضرورت نہیں, کوئی مناظرہ کرنے کی ضرورت نہیں, بس یہ سوال پوچھو, من کن تو مولا, رسول کس کس کا مولا. اب پتا چلا آدم کا مولا ہے یا نہیں, نوح کا مولا ہے یا نہیں, شیش کا مولا ہے یا نہیں, موسیٰ کا مولا, ابراہیم کا مولا, اسماعیل کا مولا, اسحاق کا مولا, یعقوب کا, یوسف کا, داؤد کا, سلیمان کا, ہارون کا, یوشع کا, یحییٰ کا, زکریا کا, عیسیٰ کا, جتنے اولین و آخرین. من کن تو مولا, کس کس کا میں مولا, بس جس جس کا میں مولا. فہذا علی المولا. علی علی ہے. اتنی سی بات سمجھ میں نہیں آ رہی, کون ہے مولا, کیوں کوئی بچا نہیں سکتا دین کو, اپنی اپنی مرضیاں گھسیڑنا شروع کر دیں گے تو اللہ نے بھی قیامت تک کے لیے محافظ بٹھا دیا. معیار کیا ہوگا؟ علی کو ماننا نہیں ہوگا, علی کی ماننا. علی کو ماننا اور علی کی ماننا. اپنا دل چلے گا, میرا دل نہیں بھائی, میرا دل نہیں مانتا. میرا دل تو پتہ نہیں کیا کیا نہیں مانتا بھائی, کہاں تک مان جاؤں اس دل کی. دل تو دل ہی ہے, بقول فراز کے دل کی کیا بات کرے, دل تو ہے ناداں جانا. کبھی دل کہتا ہے نماز پڑھو, کبھی کہتا ہے چھوڑو کیا فائدہ, مولا بخشوا دیں گے. کبھی دل کہہ رہا ہے یہاں چلے جاؤ, کبھی دل کہہ رہا ہے کربلا چلے جاؤ, کبھی دل کہہ رہا ہے امریکہ چلے جاؤ, کبھی دل کہہ رہا ہے نجف چلے جاؤ, کبھی دل کہہ رہا ہے برطانیہ چلے جاؤ. وہ دل کی کہاں تک مانے جاؤ, دل کہہ رہا ہے یہ کرو, دل کہہ رہا ہے یہ نہ کرو, دل کہہ رہا ہے یہ کرو, دل کہہ رہا ہے. ارے ہمیں اب پتہ ہے آپ کو کیسے کیسے مولائی ملتے ہیں. ہمیں ایک مولائی ملا, پروردگار سلامت رکھے, سب کو آباد رکھے. صرف سمجھانے کی بات ہوتی ہے نا, سمجھا دیا جائے لوگ راہ راست پہ آ جاتے ہیں, ٹھیک ہے نا. تو میں آپ کو بتا رہا ہوں کہ ایک صاحب نے تعارف کرایا, بھائی بڑے مولائی ہیں. میں بڑا خوش ہوا, مولائی ہیں بھائی, بہت اچھے مومن ہیں وہ, بڑا ایسے ویسے تعریف کرتے رہتے. کہنے صاحب اتنے بڑے مولائی ہیں, جب نماز پڑھنے پہ آئے تو 6-6 مہینے پڑھتے رہتے ہیں, اور جب نہیں پڑھے تو 6-6 مہینے کھائے. میں نے کہا بھائی اللہ ایسا مولائی ہمیں نہ بنائے بھائی. تو خدا کے بندوں کو دل کی چلتی ہے کہ دل چاہ رہا ہے تو پڑھوں گا. دل دل یہ کہہ رہا ہے, میرا دل یہ کہہ رہا ہے میں یہ مان لوں, میرا دل کہہ رہا ہے میں یہ مان لوں. یہ تو میں ان شاء اللہ زندگی رہی 8ویں مجلس میں بتاؤں گا آپ کو کہ کس کی ماننی ہے اور کیسے مانے. دل کیا کیا کہہ رہا ہے, اگر تمہارا اپنا دل سمجھتے ہو تو جو چاہے کرو جاؤ, لیکن مومن کے دل کا مالک مومن کب ہے بھائی, بتا دو, فیصلہ کر لو. میں تو مشکل زبان میں بات ہی نہیں کرنا جانتا بھائی, میں تو بڑی آسان زبان میں بات کرتا ہوں آپ سے بھائی. یہی ہے نا, اگر تم سمجھتے ہو تمہارا دل ہے تو ٹھیک ہے جو چاہے کرو, لیکن اگر یہ سمجھتے ہو کہ دل کا مالک ہے کوئی اور تو جو دل کا مالک ہے اسی کی چلے گی نا. ہے پھر اپنا دل, میرا دل کچھ کہتا رہے, دیکھنا یہ ہے کہ میرا مولا کیا کہہ رہا ہے. ایک جملہ اشارتن کہہ دوں, میرا دل کہہ رہا ہے کہ خیموں نہر سے خیمے نہیں ہٹیں گے, میرا مولا کہہ رہا ہے ہٹیں گے. دل کی مانو یا مولا کی مانو؟
کس نے سکھایا؟ کس نے سکھایا؟
جس کا ذکر میں 8 محرم کو زندگی رہی تفصیل سے کروں گا. سمجھ میں آ گئی بات؟ اس نے سکھایا کہ دل کی نہیں چلتی, مولا کی چلتی ہے. جس کے دل کا مالک ہے نا مولا علی مولا حسین, وہ کوئی بھی کام کرنے سے پہلے سوچتا ہے میرا مولا راضی ہے, میرے مولا کا حکم ہے. کہیں نادان والی محبت تو نہیں کر رہا کہ نادان کی محبت میں دین کا نقصان کر بیٹھوں, مولا کی ناراضگی مول لے لوں. خبردار ایسا نہ کرنا, یہی تو آزمائش ہے. علی ہی تو پل صراط ہے, پل صراط. ایک اشارہ اور کر دوں پھر سمیٹتا ہوں بیان کو. غدیر خم میں کتنی بڑی آزمائش لی ہے, آگے نکل گئے تھے لوگ, آگے نکل گئے. جلدی جلدی میں گھر جانا ہے, جلدی چلو جلدی چلو جلدی چلو. اور کچھ بالکل ہی ڈھیلے پیچھے رہ گئے, آہستہ آہستہ چلے آ رہے. رسول نے ایک جگہ جمع کر دیا, سب یہاں جمع ہو, ایک اعلان کرنا ہے. بتایا گیا حضور وہ تو آگے نکل گئے, پتہ نہیں کتنے. بلاؤ واپس, کیسے آگے نکل گئے, ہم سے آگے کیسے نکل گئے, واپس بلاؤ. دوڑا دیے گھوڑے سوار, واپس لے کر آؤ سب. حضور پتہ نہیں کتنے آ رہے, کہو انتظار کرو, جاؤ ان کو بھی کہو جلدی جلدی آؤ, جمع ہو یہاں پہ, دیر نہ کرو. جمع کہاں کیا, کہاں جمع کیا؟ غدیر خان, یعنی مرکز ولایت علی پہ جمع کیا. یہی اعلان ہو رہا ہے نا, اس پہ جمع رہنا. یعنی حضور نے پہلے مرحلے میں بتایا جس نے آگے بڑھنے کی کوشش کی وہ بھی ہلاک, جو پیچھے رہ گیا وہ بھی ہلاک. بقا اسی میں ہے کہ مرکز پہ جمع رہنا, آگے بڑھنے کی کوشش نہ کرنا. کاش میرا پیغام پہنچ گیا ہو سب تک. صلوات بھیجیے محمد آل محمد پر. سمجھ میں آ گئی بات؟ آگے بڑھے جا رہے ہو, یہی پل صراط ہے, یہی آزمائش ہے. تم نے کیا سمجھا کوئی تلوار سے باریک پل ہے جس کے اوپر چل کے جانا ہے؟ نہیں, علی ہے معیار حق و باطل. علی تو پل صراط ہے, اسی کی دوستی اسی کی محبت. اور جس حد تک, ورنہ معرفت کا دعویٰ کون کرے گا, میں نہ آپ کون کر سکتا ہے, کسی کو کیا پتا علی کیا ہے. لیکن جس حد تک بتایا گیا اس حد سے آگے بڑھنے کی کوشش نہ کرنا. ایک جگہ میں نے بات کی تو نے کہا جناب فضائل کی حد بات کرتے ہیں, حد سے آگے نہ بڑھو, حد سے آگے نہ بڑھو. بیوقوف بناتے ہیں نا لوگوں کو, تو جو بیوقوف بناتے ہیں تو یہ بات کہتے ہیں کہ مولا کے فضائل کی کوئی حد ہے جو آگے نہ بڑھو. خدا کے بندو, کیوں احمق بناتے ہو لوگوں کو, کیوں بیوقوف بناتے ہو؟ یہ کہنے والا یہ نہیں کہہ رہا کہ علی کے فضائل کی حد ہے, یہ کہہ رہا ہے کہ میری حد ہے, تمہاری حد ہے جو مولا نے بنائی ہے, کہ اپنی حدوں سے پار نہ ہو جانا. تو میں کیا پتا کیا حدیں ہیں اللہ کی, رسول کی اور علی کی. ہماری حد بتا دی گئی, اپنی حد سے آگے نہ بڑھنا, یہ ہے ولایت علی کا. چل کا سب معیار آگے بات چلی گئی تو بتایا کتنی بڑی آزمائش ہے مومنین کی. اسی ذات میں اللہ نے آزمائش رکھ دی, علی کی ذات میں. یہی پل صراط ہے. ذرا سا ادھر ادھر ہوئے گئے گھاٹی میں. بھائی میں نہیں کہہ رہا, رسول کا بھی یہی فرمانا ہے, مولا علی کا بھی یہی فرمانا ہے. بس یہیں تک رکھتے ہیں آج زندگی رہی, کل یہیں سے بات کا آغاز کریں گے. اور آپ جانتے ہیں نا ہمارا مقصد کیا ہے, آپ کے درمیان یہ مجالس پڑھنے کا مقصد صرف ایک ہے, خدا کے لیے ان اختلافات سے باہر نکل جاؤ. اور اگر نہیں سمجھ میں آ رہی میری بات یا کسی اور علماء کی بات, کوئی بات نہیں, نہ سمجھو. لڑنے کو کس نے کہا ہے, فساد پھیلانے کو کس نے کہا ہے, انتشار پھیلانے کو کس نے کہا ہے, شر پھیلانا کہاں کا سوال ہے. مومن کو ذہنی طور پہ کنفیوز کر دینا, یہ کون سی عبادت ہے بھائی, یہ کون سا ثواب ہے بھائی؟ نہیں سمجھ میں آ رہی, کوئی بات نہیں, نہیں سمجھ میں. ہر جگہ ایسا ہوتا ہے, سارے خیالات کے تھوڑی ہوتے, ایک گھر میں نہیں ہوتے بھائی, تو محلے میں کہاں سے آئیں گے, قوم میں کہاں. کوئی بات ہے, لیکن لڑتے تھوڑی ہیں. علی کو تو سب چاہتے ہو, عزاداری تو سب کرتے ہو. حسین نے اسی لیے تو فرش عزا رکھا کہ جو رنجشیں ہیں محرم آئے گا بھلا دینا, ساتھ بیٹھ جانا, آؤ میرے فرش پہ آ جاؤ, اپنے کینے صاف کر لو, اپنے دل صاف کر لو. حسین نے کربلا میں مرقع بنایا, کائنات میں ایسا مرقع حسین ملے ہی نہیں وحدت کا. یہ 72 سنوں سال کی کوئی قید ہی نہیں ہے, بظاہر لوگ سمجھ رہے ہیں کوئی 90 سال کا ہے, کوئی 80 سال کا, کوئی 70 سال کا,
جناب جو 72 سال کے غلام حبشی، کوئی 60 سال کا مسلم بن اسد، 65 سال کے جناب حبیب ابن مزاحد حضور کے ہمسن، یا علی بیٹا بیٹھ جا میرا معصوم بچہ پیارا سا. لیکن ایسے بچوں کو پہلے نعرہ لگوایا کریں، اب میں منزل کی طرف آ رہا ہوں. بچوں کا میں نے ہمیشہ کہا آپ سے بچوں کا قصور نہیں تھا، بچے مجھے بہت پیارے ہیں، بہت عزیز ہیں، کیونکہ میں جانتا ہوں کہ یہ امانت ہیں مولا کی. امام زمانہ کے سپاہی ہیں، امام زمانہ کی امانت ہیں، لیکن تربیت کرنا آپ کا فرض ہے. آئیے، کب 70 سال کا بھی ہے حضور کے برابر، سن و سال کے دوست بچپن کے حبیب ابن مظاہر بھی ہیں، 57 سال کے ہیں نا، ہر سن و سال کے ہیں، 32 سال کا بھی ہیں، 36 سال کے بھی ہیں، 40 سال کے بھی ہیں، 28 سال کے بھی ہیں، 24 سال کے بھی ہیں، 23 سال کے بھی ہیں، 18 سال کے بھی ہیں، 13 سال کے بھی ہیں، 8 اور 9 سال کے بھی ہیں، 6 مہینے کے بھی ہیں نا، ہر سن و سال کی مثال ہے نا کربلا میں موجود ہے نا. یہ تو تاریخ کہہ رہی ہے، لیکن حسین کچھ اور کہہ رہا ہے. حسین کہہ رہا ہے نہیں، تمہیں معلوم نہیں، یہ سب میرے انصار ہیں، ان میں 6 ماہ والا بھی 18 سال کا ہے، 90 سال والا بھی 18 سال کا ہے. یہ میرا لشکر ہے، میرا لشکر. دنیا جب اپنے لشکر بناتی ہے، عمر کی قید، جسم کی قید، قد و قاٹ کی قید، وزن کی قید، کتنی قیدیں لگاتی ہے. حسین اپنا لشکر ترتیب دے کر بتا رہا ہے کہ حسین کے لشکر میں صرف جذبہ چاہیے، حوصلہ چاہیے، سچا ہونا چاہیے، با ایمان ہو، مخلص ہو، حوصلے والا ہو، صابر ہو، عمر کی کوئی قید نہیں. اور ایک جملہ اور کہنے دیجئے بات کو منطقی انجام تک پہنچانے کے لیے، یعنی اس بات کو چاہتے ہو نا، ابھی جائیں گے، ہزاروں مومنین، لاکھوں مومنین، کروڑوں مومنین، پروردگار سب کو سلامت رکھے. مشی پہ جاؤ گے نا، نجف سے کربلا پیدل جائیں گے نا، جو نہیں گیا پروردگار اس کو بھی توفیق دے، وہی بات نہیں. جو نہیں جائے اپنا دل چھوٹا نہ کرنا کہ تمہارے پاس پیسہ نہیں تو تم نہیں جا رہے، کوئی بات نہیں، تمہیں معلوم ہی نہیں، نہ معلوم کتنے ادھر ہوتے ہیں، نظر وہاں آ رہے ہوتے ہیں. خلوص رکھو، حسین کے باب میں سیاست نہ کرو، حسین کے باب میں مکر نہ کرو، فریب نہ کرو، ایک دوسرے کو دھوکہ نہ دو. بہت مظلوم ہے حسین، جب تم جاتے ہو نا، حسین کتنا خوش ہوتا ہے. تم سمجھتے ہوگے کہ شاید صرف عباس کو استقبال کے لیے بھیجتا ہے، یہ تو ہے، یہ تو ہے کہ عباس سب سے پہلے اپنے مولا کے زائرین کا استقبال. لیکن مولا مانے، یہ آیات عظام کی بات کر رہا ہوں، جنہیں لوگ نہیں سمجھتے میں ان کی بات کر رہا ہوں، کہ انہوں نے یہ عقیدہ دیا کہ نہیں، اہل بیت کا ہر فرد حسین کے زائر کے استقبال کے لیے آ جاتا. یہ جو معصوم بچی ہیں، بچیاں چل رہے ہوتے نا، تمہیں نہیں معلوم کہ ان بچیوں میں کوئی بچی ہوگی، تمہیں نہیں معلوم یہ جو بیویاں چل رہی ہیں، ان بیویوں کے درمیان میں کون کون سی بیویاں ہیں. سمجھ میں آ رہی ہے بات؟ یہ ہے اس لشکر کی مثال، کربلا کے لشکر کی مثال، جو امام زمانہ کے لیے تیار ہو رہا ہے. کہ وہ اس کی پرواہ نہ کرنا کہ تم بوڑھے ہو، بچے ہو، ضعیف ہو، جتنے قدم چل سکتے ہو چلنا، کوئی واجب نہیں دیا، قرار دیا کہ کربلا سے نجف، نجف سے کربلا تک پیدل جانا، نہیں، تم میرے سپاہی ہو، جتنی ہمت ہے دکھاؤ، جتنی ہمت ہے دکھاؤ، کوئی بات نہیں. آ گئے نا تم، پہنچ گئے نا، اب مولا نے قبول کر لیا، قبول کر لیا، میرا چاہنے والا ہے، ضعیف بھی ہے، اس میں خواتین بھی ہے، ارے معذور ہیں، ہاتھ پیر نہیں ہیں، بے ساکھیوں سے زیادہ، دیکھے ہیں نا سب، دیکھا ہے نا سر. بس حسین ہی ہے وہ واحد اس عالم بشریت میں ہستی جس نے تاریخ کا یہ عجیب و غریب لشکر پیش کیا دنیا کے سامنے. بس ایسا لشکر صرف حسین ترتیب دے سکتا ہے کہ ایک ماں صرف اس لیے رو رہی ہے کہ کاش میرا بچہ اتنا بڑا ہوتا کہ تلوار اٹھا لیتا. پہنچ گئے نا، کاش میرا بچہ اتنا بڑا ہوتا کہ تلوار اٹھا لیتا. کیسی ہے نیت جناب ام رباب کی؟ ایک بچی ہے میری 4 سال کی سکینہ، ایک بچہ ہے میرا چند ماہ کا علی اصغر، ماں بوت تو نے کس امتحان میں ڈالا ہے؟ کل سب اپنی اپنی قربانیاں پیش کریں گے میرے والی پر، میں دکھیاری کیا پیش کروں؟ نہ سکینہ کو میدان میں بیچ سکتی ہوں، نہ علی اصغر کو۔ میرا دل کہتا ہے کہ شب عاشور عجیب منظر ہوگا، گہوارے کو پینگ دیتی ہوگی، ام رباب یہی باتیں کرتی ہوگی۔ میرا دل گواہی دیتا ہے کہ بچہ، ننا سا بچہ، گھمک گھمک کر اشاروں سے اپنی ماں کو سمجھانے کی، بتانے کی کوشش کرتا ہوگا۔ بھادرے گرامی اطمینان رکھو، کیوں پریشان ہو رہے ہیں، کیوں پریشان ہیں آپ؟ ارے عصر عاشور تو آنے دیجئے، پھر دیکھیے آپ کا علی اصغر کیا کام کرے گا۔ سنو عزادارو، سنو، میرا مولا عباس خوش ہوگا اب جو میں جملہ کہنے جا رہا ہوں۔ شاید علی اصغر یہ بتا رہے، مادرِ گرامی میرا چچا عباس فاتح فرات ہوگا، فاتح جنگ کربلا تیرا علی اصغر ہوگا، فاتح کربلا تیرا علی اصغر ہوگا۔ ایسے ہی ہوا، اس نیت پر کیا منصب دیا اللہ نے ان قربانیوں کا۔ عمر باپ کو جانتے ہو کتنی بڑی آزمائش ہے عمر باپ کی، اور اللہ نے منصب کیا دیا؟ دو بچے ہیں نا، ایک سکینہ ایک علی اصغر، اللہ نے منصب یہ دیا اس نیت پر۔ جو نیت ہے جناب عمر باپ کی، کیا فاتح کربلا بھی تیرا علی اصغر اور فاتح شام بھی تیری سکینہ، ایسے ہی ہے کہ نہیں ہے زدارو؟ بتاؤ، ایسے ہی ہے نا؟ آ گئی عصر عاشور، حسین کا استغاثہ گونجا اور آج تک گونج رہا ہے۔ ہر من ناصر ینصرنا، ہر من مغیث یغیثنا، ہے کوئی جو ہم آل رسول کی مدد کرے، ہے کوئی جو ہمارے استغاثے کو پہنچے۔ کوئی نہ تھا کربلا کے میدان میں جواب دینے والا، مگر حسین جانتے ہیں کہ ہے، ایک ہے۔ خیمے سے گریے کی آوازیں بلند ہوئی، حسین واپس پلٹے، بیویاں رو رہی ہیں۔ ماجرا پوچھا، ماں نے آگے بڑھ کر بتایا، مولا کیسے بتائیں، آپ کا استغاثہ سن کے اس بچے نے اپنے آپ کو جھولے سے پھینک دیا۔ اب میری زبان سے سن لو، میری چشم تصور کیا دیکھ رہی ہے کہ حسین نے استغاثہ بلند کیا، بچے نے ہمک ہمک کر پہلے بتانا چاہا کہ مجھے اپنے بابا کے پاس جانا ہے، مجھے میدان میں جانا ہے۔ جب کسی نے بچے کی طرف توجہ نہ کی تو بس ایک ہی راستہ تھا اس معصوم کے پاس، کہ اس نے کروٹ لی اور اپنے آپ کو جھولے سے نیچے پھینکا۔ حسین نے دیکھا علی اصغر کو، آنکھیں چار ہوئی علی اصغر کی اور مولا کی، سمجھ گئے حسین کہ بہت پیاسا ہے میرا بچہ۔ جب ہی تو یہ جملہ کہا کہ لا یرباب، میرے بچے کو مجھے دیجئے، بہت پیاسا ہے، پانی پلانا۔ سمجھ گئے نا آپ، میرا مولا صحیح تو فرما رہا ہے، پیاسا ہے نا علی اصغر۔ حسین لے کے جا رہے، جانتے ہیں کہ اس کا دادا ساقی کوثر آب کوثر کا جام لیے انتظار کر رہا ہے کہ کب میرا فاتح کربلا، ننا کربلا کا یہ معصوم علی آئے گا، کب میں اسے اپنے ہاتھ سے سیراب کروں گا۔ اور شاید علی اصغر آنکھوں ہی آنکھوں میں کہتے ہوں، بابا بابا اب میری باری ہے، اب میری باری ہے میدان میں جانے کی۔ حسین نے علی اصغر کو لیا، دھڑکتے دل سے ماں نے حسین کو علی اصغر کو اور حسین کے حوالے کیا۔ حسین نے، کیونکہ دھوپ ہے تیز، پھول کملا نہ جائے، ام رباب کا ابا کے دامن میں چھپا لیا، خیمے سے نکلے، کیا سمجھے یہ کفار۔ حسین تھک گیا، جنگ سے تھک گیا، اب قرآن لایا ہے، ہاں قرآن لایا ہے حسین، قرآن ناطق کا پارا لایا ہے حسین۔ ابا کے دامن کو ہٹایا، سنیے کیا کیا حسین نے، حسین نے اپنے ننے سے بچے کو دونوں ہاتھوں پہ بلند کیا، لشکر کو سامنے جس طرف بھی لشکر ہے اسے دکھایا، دیکھو تمہاری جنگ مجھ سے ہے، اس معصوم شیر خار سے تو نہیں ہے۔ ارے اس کی ماں کا دودھ بھی خوش ہو گیا، دیکھو کیسے جامل ہے میرا بچہ، اس کو تھوڑا سا پانی پلا دو۔ لشکر نے اس بچے کو دیکھا، جانتے ہیں جناب علی اصغر کی کیفیت کیا لکھی تھی، جب حسین خیمے سے باہر لائے ہیں تو علی اصغر کے لب ایسے ہل رہے تھے جیسے کوئی مچھلی پانی سے نکال کر لبے ساحل پہ ڈال دی جائے، اور آخری وقت میں اس کے لب بھڑکتے ہیں، ہلتے ہیں، دم نکلنے سے
समझते हो मैं पी लूंगा, तुम में से कोई आगे बढ़ो, मेरे बच्चे की प्यास बुझा दो। कोई आगे नहीं बढ़ा। हुसैन ने फिर जल्द की रेस के लिए असगर को उठाया, अपने नन्हे से अली असगर की तरफ देखा, नन्हे मुजाहिद की तरफ देखा और कहा, मेरे लाल मैं हुज्जत तमाम कर चुका, तू भी तो हुज्जत खुदा का बेटा है, अब हुज्जत तमाम कर। नहीं, अब मैं अपनी जबान में अपने जुमलों में कहता हूँ कि बस हुसैन ने अली असगर को देखा, अली असगर ने निगाहों ही निगाहों में इजाजत तलब की, बाबा बाबा मुझे भी तो हमला करने की इजाजत दो, अब मुझे भी तो हमला करने की इजाजत दे, अब मुझे भी तो जंग की इजाजत दे। हुसैन ने इजाजत दी। जानते हैं अली असगर का हमला कैसा था? अली असगर का हमला ऐसा था कि पूरा लश्कर मुंह फेर फेर के रो रहा था, तलवारें फेंक ली, घबरा गया उमर साहब। ऐसा हमला तो अब्बास ने नहीं किया, अली अकबर ने नहीं किया। अरे ये हुसैन पानी पिलाने का हुक्म दे, वरना भी आपस में तलवार चलेगी, खून की नदी बह जाएगी। घबरा गया, डर गया, आवाज दी, हुरमला हुरमला चल दिया। ऐसा